We bring the best. We bring the best. We have to. We have to. We have the best listeners at RadioContactPakistan.com.
On MT.
ने इनको सब दिया है तो थोड़ा सा इसको भी देने कोई फर्क नहीं पड़ेगा.
तमाम टेक्नोलॉजी सिखाएंगे
यार तारिक
जी. इसी तरह अगर हम इसको थोड़ा ब्रॉडर पैक में देखें तो देखें
गप शप विद
अस्सलाम वालेकुम सामीन. आपके साथ है ताहिर. आज का प्रोग्राम गप शप विद ताहिर लेकर के उम्मीद है आप लोग खैरियत से होंगे. जहां कहीं भी होंगे खुश खुरम होंगे. सामीन रेडियो कॉन्टैक्ट पाकिस्तान द प्लेस वेयर द नॉलेज इज डिलीवर्ड वेयर द अवेयरनेस इज मेड. हम यहां हैं आपकी मदद करने के लिए, आपसे मदद लेने के लिए. कहने का मकसद यह है कि मेरे शो में अगर आप गेस्ट बनना चाहते हो तो जनाब सिंपली जस्ट राइट टू गपशप एट radiocontactpakistan.com. करना आपको कुछ ज्यादा नहीं है, सिर्फ ये करना है कि जो प्रोफेशनल नॉलेज आपके पास है अगर आप समझते हैं कि दूसरों के साथ शेयर करने में उनकी जिंदगी में भी आप बेहतरी ला सकते हैं तो व्हाट आर यू वेटिंग फॉर. आइए हमारा साथ दीजिए, मेरे साथ चलिए, मिलकर के नॉलेज देते हैं, मिलकर के अवेयरनेस देते हैं उन तमाम लोगों को जिनको इसकी जरूरत है. तो जनाब आज का टॉपिक क्या है? बहुत दिलचस्पी है आपकी इन चीजों में जानने की कि हमारी जो जिंदगी है, रोजमर्रा की जिंदगी है, इसके अंदर क्या क्या होता है, क्या क्या चीजें हैं जो हमें मालूम नहीं होती लेकिन हमारे साथ हो रही होती हैं, हमारा किसी ना किसी तरीके से नुकसान कर रही होती हैं. और अगर हम अपनी जिंदगी को बेहतर कर लें तो पॉसिबली उस तरह के रिस्क या उस तरह के इश्यूज हमारे साथ ना हो. तो इस हवाले से आज का जो हमारा टॉपिक है जनाब वो है कि जो केमिकल्स हैं जो हमारी जिंदगी के अंदर शामिल हैं, पॉसिबली हमारे खानों में शामिल हैं, हमारी सफाई में शामिल हैं, हमारी मूवमेंट में शामिल हैं, हमारे काम में शामिल हैं, तो ये जो केमिकल हैं ये हमारी जिंदगी में कौन कौन सी मुसबत बातें लाते हैं और कौन कौन सी ऐसी मनफी बातें लाते हैं कि जो कि हमारे लिए सेहत के हवाले से या हमारी सोशल लाइफ के हवाले से या किसी भी हवाले से वो हमारे लिए मुश्किल पैदा कर सकती हैं या बाइस तकलीफ हो सकती हैं. तो उन तमाम चीज़ों को आज हम डिस्कस करेंगे जनाब विद नो अदर देन हमारे भाई इंजीनियर गुलाम अब्बास जो कि केमिकल इंजीनियर हैं. और जानेंगे कि जनाब किन किन एरियाज के अंदर उन्होंने हमारे पाकिस्तान का नाम रोशन किया है, कहां कहां पे वो हमारे हीरो रहे हैं और हीरो हैं, ये तमाम बातें उनसे हम पूछेंगे. और उसके बाद उनसे पूछा जाएगा जनाब हमें ये तो बताइए कि ये केमिकल्स हमारी जिंदगी में करते क्या है. जनाब कहीं मत जाइएगा, हमारे साथ रहिएगा. विल टेक अ शॉर्ट ब्रेक एंड बी बैक सून.
You're listening to Gup Shop. Gup Shop.
With TNT. Retelling of information heard on this program
without the express written consent of RadioContactPakistan.com is probably okay.
Remember, together we can make a difference at RadioContactPakistan.com.
Welcome back, Samin. Ji Janab. गपशप ताहिर आज का हमारा मौजू है जनाब केमिकल्स के. केमिकल्स हमारी जिंदगी में क्या रोल प्ले करते हैं, क्या क्या हो सकता है, क्या क्या नहीं करना चाहिए हमें, ये तमाम दिलचस्प बातें. और हमारे साथ हैं नो अदर देन हमारे भाई अब्बास भाई. अस्सलाम वालेकुम अब्बास भाई.
वालेकुम अस्सलाम
जनाब. कराची का मौसम कैसा है आज?
बहुत अच्छा है, ठंड है आजकल.
हाँ जनाब मुझे आप पहले अब्बास भाई पहले ये बात आप मुझे बताइए कि ये कराची में आप लोगों को 7-8 डिग्री पे ठंड लगना क्यों शुरू हो जाती है भाई? ये तो इतनी ठंड नहीं है हमारे लिए.
देखिए हम आदी हैं बहुत एक मुनासिब मौसम के. कराची में आप जैसा जानते हैं कि बहुत ही एक नॉर्मल मौसम रहता है हमारे लिए. 1-8 डिग्री का भी बहुत फर्क होता है. हमारे पास वो कपड़े ही नहीं हमने अपने बसाए जो आप लोग पहनते हैं.
लेकिन बड़ा मजा आता है. मैं जब यहाँ पे रियाद में बैठ करके मौसम का हाल पाकिस्तान का देख रहा होता हूँ द वे पंजाब में जहाँ पे -4 तक जा रहा है, -5 तक जा रहा है, वहां पे टेम्परेचर में लोग कैसे रिएक्ट कर रहे हैं, और कराची में जहाँ पे +8 है वहां पे लोग उसको कितना एंजॉय करें. द फन इज सामिन यहाँ पे ये कि अल्लाह पाक ने जो हमें मौसम दिए है ना और जो उनके अंदर खूबसूरतियां दी हैं, जो आप जिस इलाके में रहते हैं उसके अंदर इतनी खूबसूरती होगी उस मौसम में
بات یہ ہے کہ ایک موڈ بنانے کی بات یہ ہے کہ اپنے آپ کو ان سوشل ایکٹیویٹیز میں انگیج کرنے کی. آئی ایم پریٹی شیور عباس بھائی کہ آپ لوگ بھی مزے مزے کے چٹ پٹے کھانے, گرم گرم سوپ اور پتہ نہیں حلوے کیا کیا کھا رہے ہوں گے آپ لوگ.
بالکل یہ موسم ہے, وہی ہم بدتریزیاں کر رہے ہیں جو نہیں کرنی چاہیے ہمیں,
اور کبھی کبھی کر لینے چاہیے عباس بھائی.
بالکل بالکل.
اچھا جناب, سب سے پہلے تو ہمیں یہ بتائیے عباس بھائی کے تھنگس کہ جو مجھے دے میک می ریلی یو نو میک می پراؤڈ کہ وی ہیو, میں میرے وہ بھائی میرے وہ پاکستانی ہیں کہ جنہوں نے پاکستان میں رہتے ہوئے پاکستان کا نام پوری دنیا میں روشن کیا ہے. آپ تھوڑا سا مجھے اپنے اس حوالے سے بتائیے کہ کیا اچیومنٹس رہی ہیں آپ کی پروفیشنل لائف کی جن پہ یو فیل پراؤڈ اینڈ یو فیل دیٹ یو آر پاکستانی اینڈ یو ڈیڈ اٹ.
صاحب سب سے پہلے تو میں آپ کو یہ بتاؤں گا کہ پاکستان میں کیمیکل انجینئرنگ کا کانسیپٹ ہی نہیں تھا. 1968 میں میں پہلا بیچ کا کیمیکل انجینئر ہوں جو پاکستان نے پروڈیوس کیا ہے, اور فرسٹ بیچ کا سینئر موسٹ کیمیکل انجینئر میرا شمار ہے
ماشاء اللہ.
اور نمبر دو یہ کہ ہمارے انسٹیٹیوشن آف انجینئرز پاکستان ہے, ایک ادارہ ہے جو کہ ہماری یہاں خدمت کرتا ہے انجینئرنگ کی, اس میں بھی ہماری یہ فیکلٹی کیمیکل انجینئرز کے چیپٹر اسی وقت شامل ہوا جبکہ یہ ہمارے یہاں پاکستان میں پہلی بار فرسٹ بیچ نکلا. تو میں اس بیچ کا بھی پہلا شخص ہوں جو کہ وائس پریزیڈنٹ وائس چیئرمین کیمیکل ڈویژن کا میں رہا ہوں, مجھے اس بات پہ بڑا فخر ہے. اور اس کے علاوہ میں آپ کو تھوڑی سی بات وضاحت کروں کہ میں پہلا پاکستانی ہوں جس کو ڈیو پونٹ یو ایس اے نے 1982 میں ٹرین کیا تھا ہینڈلنگ آف کیمیکلز میں.
اچھا تو یہ ذرا ڈیو پونٹ اس کے بارے میں بتائیے کیا ہے یہ, مطلب کمپنی ہے
دنیا کی بہت بڑی کیمیکل کمپنی ہے جو ایک اور دو پروڈکٹس تو ان کے بہت ہی فیمس ہوتی تھی جس میں کہ ٹیٹرا ایتھائل لیڈ جو پیٹرولیم کی گاڑیوں میں جو اپن ڈالتے ہیں پیٹرول میں جو گاڑی سٹارٹ ہوتی ہے
جی.
اینٹی ناک کمپاؤنڈ یہ واحد پہلے کمپنی تھی جس نے بنایا تھا.
اچھا تو مطلب دے آر دا اتھارٹی ان دی ورلڈ آف کیمیکلز. اچھا جناب آپ نے تو میرا سارا مسئلہ ہی حل کر دیا, آپ تو ہمارے گرو ہیں بھائی کیمیکل کے اندر آواز بھائی. تو مجھے سب سے پہلے آپ یہ بتائیے کہ بیسڈ آن یور ایکسپیرئنس, بیسڈ آن آل دا ریسرچ یو ہیو ڈن, بیسڈ آن یہ آپ نے جو اٹینڈ کی ساری یہ چیزیں, یہ بتائیے مختصر سے آسان سے لفظوں میں مجھے کہ کیمیکل ہوتا کیا ہے.
دیکھیے کیمیکل کو سمجھنے کے لیے پہلے میں یہ بتاؤں گا کہ کیمسٹری جو ہے ایک شاخ ہے, کیمسٹری از اے برانچ آف سائنس وچ ڈیلز وتھ کیمیکلز. اور کیمیکلز جو ہے یہ کوئی نیا لفظ نہیں ہے, یہ کیمی جو لفظ استعمال ہوتا ہے یہ ریور نائل کے بلیک لینڈ کو کہتے تھے جس کو پرانے زمانے میں بلیک لینڈ کہتے تھے, ایجپٹ کو مصر کو
جی.
اور اس میں سب سے پہلے ہمارے عرب جو حضرات ہیں وہ 1000 سے دیکھے اور 1300 AD میں اس زمانے میں ان لوگوں نے بہت زیادہ ریسرچ شروع کیا تھا کیمیاؤں پر. اور کیمیا میں ان کا جو نام آتا ہے اگر آپ دیکھیں تو الکیمسٹ کہتے تھے ان کو, اور اس میں تھا جابر بن حیان
جی,
انہوں نے بہت اس طرح کی ریسرچ کی تھی اس زمانے میں. تو یہ کوئی بات کیمسٹری نہیں لفظ نہیں ہے, نہ کیمیکل نیا کوئی لفظ ہے. کیمیکلز جو ہے اس میں ہم آپ جانتے ہیں کہ جتنے بھی دنیا میں ایلیمنٹس ہوتے ہیں, جو دنیا میں آلریڈی ایلیمنٹ ایگزسٹ کرتے ہیں نیچر نے پرووائڈ کیے ہیں, وہ آج 120 سے بھی زیادہ ہو چکے ہیں, جس میں آکسیجن نائٹروجن عام طور پہ سنائی دیتے ہیں, آپ نے سنے ہوں
جی بالکل,
یہ سارے ایلیمنٹس ہوتے ہیں. اور اگر ایک سے زیادہ ایلیمنٹ آپس میں ملے تو وہ ایک کیمیا بن جاتا ہے. مثال دوں میں آپ کو, پانی کیمیا ہے کیونکہ اس میں دو ہائیڈروجن اور ایک آکسیجن ہے.
صحیح, مطلب یہ دو یونٹس ملے ایک خاص مقدار سے تو وہ پانی بن گیا.
تو یہ کیمیکل کا ایک نام مثال ہو گیا آپ کے پاس, اس طرح آپ سوچیں آپ کتنے سارے اور کیمیکلز بنیں گے.
اچھا تو یہ بتائیے کہ یہ جو ایکچولی کیمیکلز ہیں ان کا پرسائسلی مطلب ایک عام آدمی ایک عام ہاؤس ہولڈ کے لیے کہ جس میں مرد بھی ہے جو باہر کام پہ جاتا ہے, خاتون بھی ہیں جو گھر پہ رہتی ہیں, بچے اسکول جاتے ہیں, دس از یو نو ایک بڑا آئیڈیل ایک گھرانہ ہے, اس گھرانے کے اندر کیمیکلز کی کیا انوالومنٹ ہے, ہاؤ مچ اٹ از دیئر, اینڈ پاسبلی اس کو بھی مجھے تھوڑا سا بتائیے گا کہ کیمیکلز جو ہیں ان کا رولز ہماری زندگی میں مثبت کیا ہوتے ہیں منفی کیا ہوتے ہیں. تھوڑا سا کوشچن میں اس لیے پرولانگ کر رہا ہوں تاکہ آپ یو کڈ کائنڈ آف کم آؤٹ لائک یو نو 5 منٹ کے لیے اس پہ مجھے ٹاک دیجیے.
دیکھیے میں آپ کو اس کے بارے میں وضاحت کروں کہ آپ یہ بات سن کے کافی حیران ہوں گے کہ ہماری زندگی میں آج 65,000 سے لے کے 70,000 کیمیکل شامل ہو چکے ہیں. اندازہ لگائیں 65,000 سے 70,000 کیمیکل ہم آلریڈی زندگی کے ہر روز استعمال میں لائے ہیں.
بیسیکلی ہم کیمیکلائزڈ ہو گئے ہیں. مطلب
جی ہاں, میں آپ کو بتاؤں کہ آپ نے ابھی تک صبح سے لے کر ابھی تک میرے ایک اندازے کے مطابق 10,000 کیمیکل استعمال کر چکے ہیں. آپ کس طرح کیا آپ نے, آپ نے صبح اٹھ کے جو ٹوتھ پیسٹ کیا, ٹوتھ پیسٹ میں کم از کم 400-500 کیمیکل کا مرکب ہے.
اچھا,
آپ کا شروع آپ کی صبح شروع ہوتی. اب صابن جو آپ استعمال کرتے ہیں ہاتھ منہ دھونے کے لیے, اس میں کم از کم 40-50 کیمیکل استعمال ہوتے ہیں. اب آپ اندازہ لگا لیں کہ اس کے بعد آپ کے ڈائننگ ٹیبل پہ جو جیم کھاتے ہیں آپ, جو روٹی لیتے ہیں, اس میں
اچھا ایک تو یہ ہوتا ہوگا نا عباس بھائی کہ ایک نیچرلی اللہ پاک نے ایک کیمیکل کا بیلنس کریٹ کیا اور اس سے مصنوعات بنی, اس سے کنزیومیبلز وہ بنے کہ جس پہ لائف نے سروائیو کرنا تھا, ایک پرندے سے چرندے سے لے کر کے انسان نے. اچھا اب وہ کیمیکلز تو وہ ہیں کہ جو اللہ پاک نے کیے, ایک تو وہ سیٹ ہے اور ایک وہ سیٹ ہے کہ جو ہم نے کریٹ کر دیا.
جی ہاں, اب ہمارا یہ مسئلہ ہوا ہے کہ ہم نے جو ہے وہ نیچرل چیزیں کھانی چھوڑ دی اور ہم آرٹیفیشل چیزوں پر آ گئے. مثلا ہم سردی کے دنوں میں ہم وہ گرم چیزیں کھانا چاہتے ہیں جو اس وقت مہیا نہیں ہوتی. مثال کے طور پہ ہم آم کی پکلز کھائیں گے, اچار کھائیں گے, جبکہ آم کا موسم نہیں ہوتا.
صحیح.
تو اس چیزوں کو پرزرو کرنے کے لیے جو کیمیا استعمال ہوتے ہیں وہ ہماری ہمیں نقصان دہ ثابت ہوتے ہیں. اور اسی طرح اگر آپ دیکھیں کہ صبح ہم دودھ پیتے ہیں, دودھ نیچرل کو چھوڑ کے ہم نے آرٹیفیشل ڈبوں کے دودھ پینے شروع کر دیے, اس میں پھر وہ پریزرویٹیوز آ جاتے ہیں, کئی کیمیکلز, یہاں تک کہ کچھ تو دودھ ہی نہیں ہوتے. آپ یہ بھی حیران ہوں گے سن کے.
اچھا
آرٹیفیشل ہے وہ, کوئی اور سورس ہے جس کا انہوں نے دودھ کا نیبل بدل چیز بنا ڈالی ہے. اب اسے آپ کیسے حل کریں گے؟ اور اسی طرح ہم نے دیکھا کہ بچوں کو دودھ پلایا جاتا ہے, اس میں رنگ ڈالا جاتا ہے مختلف, تاکہ بچہ وہ رنگین ہونے کی وجہ سے دودھ پی لیتا ہے,
فلیورنگ کر دی جاتی ہے
اس کی فلیورنگ کرتی ہے. ساری نقصان دہ اس میں کئی کیمیکلز کا استعمال ہے.
تو آپ بحثیت یہ انجینئر یہ سمجھتے ہیں, یعنی ایک تو کنکلوژن میں اب تک آپ کی بات سے جو نکال پایا ہوں یہ ہے کہ اس کوشچن کا جواب کہ کین وی لیو ود آؤٹ کیمیکلز, آبویسلی ناٹ, این او ٹی ناٹ, ہم کیمیکلز کے بغیر آپ زندہ نہیں رہ سکتے. یہ تو بات ایک ہو گئی. میں جو آپ سے جاننا چاہوں گا کہ جو ایک نیچر نے ایک بیلنس رکھا ہوا تھا کیمیکلز کا, یعنی آئی ایم کمنگ بیک ٹو جو ہم ایک سبجیکٹ ایک اپنی پچھلی ایپیسوڈ میں ڈسکس دونوں بھائی کر چکے ہیں, وہ یہ کہ کلائمیٹ کی جو چینج ہو رہی ہے اس کے حوالے سے, کہ آپ یہ سمجھتے ہیں کہ ہم نے ایک جو نیچر نے ایک بیلنس رکھا ہوا تھا کیمیکلز کا, ہم نے پولوشن کر کے اس کو ڈسٹرب کر دیا ہے, اینڈ پاسبلی دیٹ از آلسو ایڈنگ اپ ٹو دی ایشو آف آئس ایج اینڈ آل دوز تھنگز.
بالکل, اس کے اندر کوئی دو اوپینین ملے گی. دیکھیے دنیا میں اگر آپ دیکھیں تو ہمارے یہاں پر کئی ایسے کیمیکلز ہیں جس کے بغیر ہمیں اس کا چھٹکارا نہیں ہے, مگر اسے ہم اگر استعمال کریں تو اس کو حرج بھی نہیں ہے. مثال کے طور پر آپ دیکھیں کہ اس وقت پیور کاٹن جو ہے وہ اویلیبل نہیں ہے اس مقدار میں کہ ہم اپنے کپڑوں کو اسی سے بنائیں اور سب چیزیں استعمال کریں. ہم نے سنتھیٹک کپڑا پہننا شروع کر دیا ہے, اس میں 100% کیمیکل کا دخل ہے, مگر ہم اس کے علاوہ چھٹکارا نہیں ہے. کیونکہ آپ کے جتنے موزے ہیں, کپڑے ہیں, رنگ برنگی جتنی چیزیں پہنتے ہیں, آپ کے اطراف میں جو نظر آتا ہے آپ کو, تقریباً سارا سنتھیٹک ہو چکا ہے. کارپیٹس آپ دیکھیں تو اس کو تو ہم کچھ بھی نہیں کر سکتے, اور اچھا استعمال کرتے ہیں اس کے لیے. اچھی علامت ہے یہ.
جی ہاں, اور اس میں ایک جو دوسری چیز میں نوٹ کرتا ہوں عباس بھائی وہ یہ کرتا ہوں کہ پاسبلی ایک ری سائیکلنگ کا جو نیچرل ایک پروسیس تھا جو نیچر نے اللہ پاک نے ڈیزائن کیا ہوا ہے, جس کو ہم نے پچھلی دفعہ بھی ٹچ کیا کہ جو دریا ہیں کیسے چلتے ہیں اور کہاں سمندر تک پانی واپس پہنچتا ہے, پھر بادل بنتا ہے, پھر اوپر سے برسنا شروع کرتا ہے اور ساری دنیا کو نہلاتا ہوا دوبارہ سمندر میں چلا جاتا ہے, اسی طرح سے جو کیمیکلز کا ایک بیلنس تھا, جو کیمیکلز کا ایک اللہ پاک نے کریٹ کیا تھا, ہم نے اس کو کافی حد تک ڈسٹرب کر دیا ہے, ازنٹ اٹ؟
جی ہاں بالکل, ہم نے اسے ڈسٹرب کیا ہے. اس کی وجہ ہے کہ ہم نے جو چیزیں استعمال نہیں کرنی چاہیے وہ چیزیں ہم نے استعمال وجہ ہے کہ ہم کر دی ہے. مثال کے طور پہ آپ دیکھیں کہ ہماری روزمرہ کی زندگی میں ہم ایروسول کو استعمال کرتے ہیں, ہمیں کوئی ضرورت نہیں ہے وہ خوشبو پیدا کرنے کی.
یہ ایروسول کیا, ایروسول کو ذرا ڈیفائن کیجئے گا میرے لیے.
دیکھیں یہ ایروسول جو ہوتے ہیں یہ ہائیڈرو فلورو کاربنز کے اندر ایک قسم کا پریشرائز गैस हम बंद करते हैं जिसमें हम परफ्यूम डाल देते हैं जिससे खुशबू नजर आती है आपको कमरों में इधर उधर। आपने देखा है कि परफ्यूम बड़ा आम इस्तेमाल होता है
जी जी।
तो ये एरोसोल्स वगैरह की जो है ये चीजें मुनासिबत नहीं है, ये जाके नुकसान पहुंचाती है एटमोसफियर को भी।
अच्छा, मतलब वो जो जिस केमिकल रिएक्शन से एक स्प्रे की बोतल से आपका पसंदीदा परफ्यूम सामने निकलता है, वो जो अंदर रिएक्शन करके उसमें वो एनर्जी क्रिएट की जाती है जो कि पुश करती है यानी परफ्यूम को बाहर के जानेब, वो जब बाहर निकलती है तो उसके साथ वो केमिकल्स भी बाहर निकलते हैं कि जो एंड ऑफ द डे हमारे एटमॉस्फेयर की, हमारे जो दुनिया का एक माहौल है उसको तेजी से डैमेज करते हैं। यानी वो केमिकल उन केमिकल्स के साथ मिलकर के कुछ ऐसा रिएक्शन देते हैं या रिएक्ट करते हैं कि जो कि डैमेजिंग है हमारे एटमॉस्फेयर के लिए, हमारे वेदर सिस्टम के लिए एंड लॉट्स ऑफ अदर थिंग्स। क्या मैं ठीक कह रहा हूँ अबास भाई?
बिल्कुल, बहुत बिल्कुल सही आपने कहा। इसी केमिकल्स पेस्टिसाइड्स हैं, पेस्टिसाइड्स जितने भी हम इस्तेमाल करते हैं, इंसेक्टिसाइड इस्तेमाल करते हैं, इसके साथ भी ये वही हरकत है कि जिस जगह आपने अपने तो इंसेक्टिसाइड के लिए स्प्रे कर दिया मगर आपके माहौल के अंदर आपके आगे जाते हुए और लोगों को कितना परेशानी का सामना होता है, वो परफ्यूम या जो चीज उसमें डाली हुई है खुशबू डाल के पॉइजनस गैस बना के अक्सर ये मक्खियों को मारने की दवाइयां, ये जाके एयर डायरेक्शन के साथ वो मासूम बच्चा जो दूसरी बिल्डिंग में रहता है या दूसरे माहौल में रहता है वो उसको मुतासिर।
बिल्कुल बिल्कुल, मतलब मैं ये समझता हूँ कि ये एक तो कंक्लूजन ये भी निकल आया कि जो अब जिस केमिकल वर्ल्ड में हम रह रहे हैं और जिस छुटकारा भी नहीं पाया जा सकता पॉसिबली या पाया जा सकता है, वो हम अब्बास भाई से पूछेंगे कि उनकी माहिराना राय उसमें क्या है। लेकिन एक चीज़ फॉर श्योर है कि हमें कुछ ना कुछ अपने आप को एडजस्ट करना होगा इन तमाम चीज़ों के साथ, क्योंकि नेचर भी अपने आप को एडजस्ट कर रही है, क्लाइमेट चेंज हो रही है, तो जो उसके बासी हैं उस नेचर के अंदर रहने वाले जो जानदार हैं उनको भी ये करना होगा कि वो लोग भी अपने आप को आने वाली चेंज से केमिकल के हवाले से भी अपनी जिंदगी में जो मैनेजमेंट करनी है या एडजस्ट करना है उसको वो जाने, उनको ये जानना उनके लिए, उनके सर्वाइवल के लिए बहुत जरूरी है और ये नॉलेज उनका अपनी नेक्स्ट जनरेशन तक पहुंचाना भी बहुत जरूरी है। तो जो वो मेरे सामईन हैं कि जिनके बच्चे हैं उनके साथ इस किस्म के सब्जेक्ट्स जरूर डिस्कस किया कीजिए। यकीन कीजिए आजकल के 12-13 साल के जो बच्चे है ना सामीन, ये बहुत इंटेलिजेंट है माशाल्लाह, ये बहुत कुछ समझते हैं, बहुत कुछ समझ सकते हैं ये लोग। इनको कभी इस तरह मत लीजिए कि वाले हम लोग हुआ करते थे जब बचपन था मेरा सन 60s के अंदर, कि उस वक्त का जो मासूम माहौल था उस वक्त तो टेक्नोलॉजी नहीं थी। ये बच्चे तो तब पैदा हुए कि जब टेक्नोलॉजी है, 21st सेंचुरी है, तो ये बच्चे मुख्तलिफ हैं। तो इनके साथ ये मौजू भी डिस्कस किया कीजिए, उनको अपना रोल समझाने की कोशिश किया कीजिए कि उनको क्या करना चाहिए, क्या क्या जरूरी है 12 के अंदर किस तरह से जिंदगी को होना चाहिए। तो ये सामीन बड़ी बातें हैं कि जिसमें हमें अब्बास भाई जैसे लोग जो हैं वो हमारी जो है गाइडेंस कर सकते हैं, हमें बता सकते हैं जैसा करना चाहिए। तो अब्बास भाई बात सीधी सी है कि अब हमें अपने आप को एडजस्ट करना होगा, तो इस हवाले से पहले ये बताइए कि किस तरह के केमिकल हैं जो कि हमारे नॉर्मल जो हमारा एक हाउस होल्ड है उसके अंदर इस्तेमाल होते हैं, यानी जिनको हम आप इजीली आइडेंटिफाई कर सकें इन टर्म्स ऑफ कि वो कौन सी आइटम्स हैं, कंज्यूमेबल्स हैं कि जिनके अंदर ये केमिकल हैं जो खतरनाक है, उनके बारे में थोड़ी तफसील हमें बताइए।
देखिए, एक तो हमारे यहाँ पर एक फैशन बन चुका है कि हम ताजे सब्जी ताजे फ्रूट्स को खाने से बहुत कोताही करते हैं और हम लोगों ने जूसेस के लिए इख्तियार कर लिया है पीना। ये तकरीबन सारे जूसेस जितने भी हैं जिसको आप मशरूबात कहते हैं, ये चाहे वो बंद हो के डब्बों में अवेलेबल होते हैं या बोतलों में एडिटेड वाटर की शक्ल में आते हैं, इसमें कोई चीज भी नेचुरल नहीं होती। इसमें सारे परफ्यूम्स होते हैं और उसमें दुनिया भर की हम चीजें आर्टिफिशियल फ्लेवर
कोशिश खाने
उसको इस्तेमाल में लाते हैं
जी।
तो ये लोगों ने जूस पीना बहुत आम हो चुका है।
तो खुराक के हवाले से आप समझते हैं कि ये पैक्ड जूसेस मिलते हैं इनको अवॉइड करना चाहिए, इनके बजाय फ्रूट्स का इस्तेमाल करना चाहिए, कैंड फूड बल्कि जो भी हो उसको सामीन हमें ये सोच लेना चाहिए कि इट इज नॉट एज गुड एज एनीथिंग फ्रेश कमिंग आउट ऑफ द सॉयल जी। तो ये तो एक जी जी प्लीज
दूसरी चीज आपने देखा हो कि जो हम आटे की रोटी खाते थे पहले और अभी भी जो जिन घरानों में रोटी का रिवाज है बाहर की रोटी नहीं खाते वो ब्रेड, ये जो ब्रेड आजकल इजाद हुई है इस दुनिया में मेरे ख्याल से कि सबसे बड़ा सोर्स बने और उसमें पेट के कैंसर्स के लिए, क्योंकि इस ब्रेड को प्रिजर्व करने के इम्प्रूवर्स डाले जाते हैं। ये केमिकल बड़े कार्सिनोजेनिक होते हैं, नुकसानदेह होते हैं, और इसके ऊपर कोई कंट्रोल नहीं है इनके मैन्युफैक्चरर्स के ऊपर किस मिकदार में इसको इस्तेमाल करना चाहिए।
अच्छा, तो ये क्या, ये गंदम इस्तेमाल नहीं करते, ये मैदा इस्तेमाल करते हैं ना?
ये मैदे के अंदर जो ब्रेड इम्प्रूवर्स होते हैं वो उसको प्रिजर्व रखते हैं, एक हफ्ते तक रोटी मुलायम रहती है। तो पेट में जाकर क्या उसके असर अंदाज होते हैं,
जाहिर है वो मुलायम ही रहती होगी,
तो वो फिर वो हजम नहीं कर सकता इंसान उसको। इसी तरह कि जितनी चीजें हम बाहर की इस्तेमाल करते हैं आज, असली मसाला जो आपको छोड़े डब्बों के पैक, उसमें भी सारे के सारे फ्लेवर्स और ऐसी एसेंसेस इस्तेमाल करते जो जायका देता है चिकन का, बिरयानी का, बिहारी का, मगर उसमें होता कुछ और है, उसके नेमुल बदल नुकसान बहुत ज्यादा है।
अच्छा, ये तो होगी ना खुराक के हवाले से, कि ये खुराक के हवाले से हमें किन चीजों पर ध्यान देना चाहिए और किन चीजों को जहां तक अवॉइड कर सकते हैं हमें करना चाहिए। और अब आते हैं हम घर के अंदर दाखिल होते हैं, तो घर के अंदर और भी बहुत सी एक्टिविटीज हो रही होती हैं जिनमें केमिकल इस्तेमाल है, तो उनके बारे में जरा हमें बताइएगा।
देखिए, इसके अलावा जैसे मैंने आपसे कहा कि ये पेस्टिसाइड का जो चैप्टर है ये बहुत बड़ा किरदार अदा करता है। पेस्टिसाइड के केमिकल्स वो प्रिजर्वेटिव की तरह, चाहे वो हैंड वॉश हो, आजकल आपने देखा है कि कितने डिटर्जेंट इस्तेमाल होते हैं, ये डिटर्जेंट जितने भी होते हैं डिश वॉशिंग के लिए इस्तेमाल होते हैं, ये स्किन के अंदर डायरेक्ट उंगली में जख्म होते हैं नाखूनों के दरमियान, इससे ये ट्रेवल करके स्किन डिजीजेस फैलाते हैं। आज कई औरतें परेशान हैं, डर्मेटोलॉजिस्ट के पास अब चले जाए, उनके डॉक्टर के पास स्किन की प्रॉब्लम्स लेकर बेशुमार औरतें खड़ी होती हैं, और ये सारे साबुन की लानते हैं मुख्तलिफ किस्म के।
तो इस हवाले से अब्बास भाई हमें क्या करना चाहिए, क्या व्हाट आर द प्रिवेंटिव मेजर्स वन शुड टेक, जो हमारी खवातीन हैं जो ये घर में इस्तेमाल करती हैं इस तरह की चीजें, तो ऑब्वियसली मेरे ख्याल में बात ही होगी कि ये ग्लव्स पहनने चाहिए उनको।
एग्जैक्टली, उसकी प्रिजर्व उसकी जो है उसकी बाकायदा हमें प्रिकॉशंस की बहुत
सारी
जिसको कहते हैं प्रोटेक्टिव इक्विपमेंट्स का इस्तेमाल नहीं करते। आपको मैं छोटी सी मिसाल दूं कि आज कई औरतें बर्न वॉर्स के अंदर जमा होती हैं, जो कि किचन के अंदर बगैर एप्रन पहने अपने चूल्हे के पास चली जाती हैं, नायलॉन के दुपट्टे होते हैं, ये वो नायलॉन वही केमिकल की लानत है, क्योंकि वो दुपट्टा कॉटन का नहीं, जिसमें से चिपक के रहे, वो हिलता है मुझे के आग को पकड़ लेता है, कई लोग इसमें इसके हादसे के शिकार हुए हैं। तो द केमिकल इज इन अ वेरी वास्ट फील्ड, घर के चूल्हे अगर वो सही तरह से बंद न करें तो मीथेन है, जिसकी वजह से घर में धमाका ही नहीं हो सकता, बल्कि उसकी वजह से उनके लंग्स में जाके वो कई और चीजें पैदा करती है, कई एलर्जीज हुई है पैदा। तो दीज आर द थिंग्स इन द हाउस होल्ड। फिर जो बच्चे जो लोग बाहर से अपने सर्विस से या अपने ऑफिस से घर पहुंचते हैं, ये पूरी दुनिया की गंद बला अपने हाथों में साथ लेकर आए होते हैं, और जाति बच्चों को चूमते चाटते हैं, ये उनको तोहफा मुफ्त का मिलता है, उनके हाथों पे जहां जहां उन्होंने चीजें छुई है वो वहां से अपने कोई ना कोई तरह का केमिकल, कार्बन, पार्टिकुलेट मैटर, डस्ट, ये सब लेकर आए होते हैं। तो मैं रिकमेंड करूंगा कि सबसे पहले अपने हाथ धोने के बाद ही अपने घर में हाथ मिलाएं या बच्चों को चूमे चाटें।
हाँ, लेकिन हाथ धोने के लिए भी तो ये होगा ना कि हाथ धोने के लिए हमें एक्चुअली किस तरह के साबुन इस्तेमाल करने चाहिए, होगा ना कि कोई चीज है?
देखिए, कुछ साबुन होते हैं जो कि बकायदा ब्रांडेड होते हैं और उसके ऊपर बकायदा उनकी ISO वगैरह से अप्रूव्ड होते हैं, जैसे हम जानते हैं कि वो असूल के तहत साबुन बनते हैं, और जो सब स्टैंडर्ड साबुन जिसका कोई सर न पैर रैपर बांध के जो बिकते हैं आमतौर पर रास्ते में, ये साबुन हमें बड़े नुकसानदेह साबित हो सकते हैं। जो ब्रांडेड साबुन होते हैं वो मुकाबलतन सेफ हैं।
अच्छा, तो ये साबुन एक्चुअली, जी हाँ, ये मुझे बताइएगा कि साबुन का रोल है क्या?
साबुन जो होता है ये किस्म का इमल्सीफाई करता है, जो हाथ के अंदर हमारे फैट्स निकलते हैं, ऑयल्स निकलते हैं, वो उसके साथ मिलकर एक स्कम बनाता है और वो उस यहाँ से डस्ट और जो चीजें चिपकी होती है वो निकाल देता है। इट इज अ इमल्सीफायर।
अच्छा, ये मतलब जर्म्स किल नहीं करता? ये
जर्म्स को किल तो पानी के साथ आप वैसे ही वॉश कर लें, ये आई वॉश है, दिस इज अगेन अ गिमिक, ये हमने अपनी तरफ से ये बनाया हुआ है गिमिक, जिसके अंदर हम कहते हैं कि ये अलग अलग में नाम ब्रांड के नहीं लूंगा, वो कमर्शलाइज हो जाएंगी, हमारे यहाँ आदि हो चुके हैं कि उसके बगैर वो नहाते नहीं है, पानी में डाले चार कतरे तो ही वो समझते हैं कि वो जरासीम से साफ होंगे। और कुछ साबुन जो है वो फिनोल बेस होते हैं, लाल साबुन होते हैं, कार्बोनिक का कलर क्योंकि पिंक या रेड होता है, तो वो साबुन बनिस्बत दूसरे साबुनों से अच्छे होते हैं, उसमें जरा बू जरूर आती है कार्बोनिक एसिड की, मगर वो कार्बोनिक जो है वो जिस्म की तमाम जरासीम को भी वो खत्म करता है और अपनी गंद बला भी साफ करता है बहुत अच्छी तरह से। और हमारे जितने खुशबू के साबुन है, खुशबू में ग्लिसरीन होती है ज्यादा, تو وہ جسم کے اندر خوشبو تو پیدا کرتے ہیں پر ہمارے باڈی کو وہ صاف نہیں کرتا.
صحیح. اور جو اور ایک بات عباس بھائی مطلب اس سلسلے میں آتی ہے وہ یہ آتی ہے کہ کیمیکلز, ظاہر ہے کہ جیسے اب یہ گھر میں جو صابن استعمال کر رہے ہیں وہ بھی تو کیمیکل ہے ہم استعمال کر رہے ہیں, سو دیر آر گڈ کیمیکلز اینڈ دیر آر بیڈ کیمیکلز جو ہیں. اور میرے خیال میں جیسے ایک اور جو چیز ہے کہ یہ جو فرش کی دھلائی وغیرہ کے لیے ڈٹرجنٹس استعمال ہوتے ہیں, جو کپڑوں کے لیے استعمال ہوتے ہیں, آواز میں میرے خیال میں انہیں ان کے اندر بھی تو جہاں پہ پوزیٹیوز ہیں ان کے اندر بھی کچھ نیگیٹیوز ہوں گے نا.
دیکھیں اس میں میں آپ کو بہت ایک دلچسپ ہے اس کا ایک میں خاص یہ ذکر کرنا کہ دیکھیں صابن جو بنتا ہے اگر آپ دیکھیں تو یہ کیمیکل ہوتا ہے, اس کو ہم کہتے ہیں ڈیوڈوسائڈ بنزین. یہ لکوڈ کی شکل میں ہوتا ہے اور یہ لکوڈ کی شکل میں تقریباً اس کے اندر جو طاقت ہوتی ہے وہ 36% ہوتی ہے ایکٹیو میٹیریل. اس میں ہم اور پاؤڈرز ملاتے ہیں اس کو سستا کرنے کے لیے اور وہ ہم اس کو پاؤڈر کی شکل میں صابن بنا کے بیچتے ہیں جس میں طاقت رہ جاتی ہے فقط 12%. تو لکوڈ ڈیٹرجنٹ جو دنیا استعمال کرتی ہے وہ بنسبت پاؤڈر ڈیٹرجنٹ کے زیادہ مفید اور سستا ہے اور اچھا ہے. اور اسی طرح کئی ہمارے سامعین جو ہیں وہ فرش کے اوپر کئی قسم کے ڈیٹرجنٹ ڈالتے ہیں, وہ بھی وہی ہے. لکوڈ سوپ اگر استعمال کیا جائے تو وہ اس میں اکنامیکل بھی رہے گا, وہ تینوں پراپرٹیز اس میں آ جاتی ہے.
صحیح. اچھا عباس بھائی یہ تو ہم کیمیکلز پہ بات کرتے رہیں گے, ہمیں ایکچولی آپ سے ابھی جو باتیں پوچھنی ہیں اس میں ہم نے یہ بھی آپ سے جاننا ہے کہ کیا ہمارے آبا اجداد جو سے تھے کیا وہ ان کیمیکلز کے بارے میں جانتے تھے, ہمیں بیسٹ وے جو ہینڈل کرنا چاہیے وہ ہم نے اس کو تھوڑا بہت ڈسکس کیا, اس کو اور زیادہ الیبوریٹ کریں گے. اس کے علاوہ ہمیں جو ہے کہ واٹ از مینٹ بائی دس از ون کوسچن وچ یو وڈ لائک ٹو آنسر, کہ آپ چاہتے ہیں کہ یہ کچھ نالج اس سلسلے میں دیا جائے, وچ از واٹ از مینٹ بائی ایچ ایس ای ایشوز ان لائٹ آف کیمیکلز, تو ان کے اوپر بھی ہم بات کریں گے. لیکن ایک دل کر رہا ہے کچھ سننے کو, آپ یہ بتائیے آواز بھائی کہ موسیقی سے لگاؤ ہے آپ کو؟
بالکل مجھے شوق ہے, میں سنتا ہوں بہت شوق سے گانے سنتا ہوں میں. سنتا ہوں.
کون سے آپ کے پسندیدہ گلوکار ہیں یا گلوکارہ ہیں کہ جن کو جن کا کوئی آپ کا پسندیدہ نغمہ غزل؟
میرا بیسٹ سنگر جو ہے وہ ہے مہدی حسن صاحب, جناب میں بہت غور سے سنتا ہوں.
شہنشاہ غزل ہیں ہمارے, وہ شہنشاہ غزل ہیں جی. اللہ پاک ان کو صحت دے, کافی بیمار ہیں وہ. ہمارے ملک کا ایک آئیکن ہے, ایک باعث فخر کہ جس کی وجہ سے میں پاکستانی ہونا اپنے لیے فخر محسوس کرتا ہوں. مہدی حسن از ون آف دوز آئیکنز کہ جن کی وجہ سے ہم لوگ ہیں. جی
بالکل, بہت بڑا ان کا نام ہے سر, اور بہت مجھے پسند ان کی تمام گانے ہوگا سنے.
جی جناب, تو بتائیے ہمیں کہ کوئی آپ کی پسندیدہ ان کی کوئی غزل آپ کے لیے ہم جو سنا سکیں.
سر مجھے کوئی پسند ہے اس میں ہے مجھے تم نظر سے گرا تو رہے ہو.
جی جی,
میں بہت شوق سے سنتا ہوں.
جناب آپ کو آپ کی پسندیدہ جو ہے غزل وہ ہم ضرور سناتے ہیں, آئیے مل کے سنتے ہیں. آواز بھائی
سنائیے.
غلام میں نے آپ کے لیے جو یہ غزل آپ کے پسندیدہ ہے یہ میں نے وہ سلیکٹ کیا ہے, اس کا جو پیس ہے یا جو ٹریک ہے کہ جو اوریجنل ہے کلاسیکل دی ایکچوئل ون.
جی جی
جی, آئیے مل کے انجوائے کرتے ہیں.
میرے پیار کو تم مٹا نہ سکو گے مجھے تم نظر سے. Thank you. याद होगी जिधर जाओगे तुम कभी नगमा बन के कभी बन के आंसू कभी नगमा बन के कभी बन के आंसू तड़पता मुझे है तरफ पाओगे तुम क्षमा जो जलाई है मेरी वफा ने बुझाना भी चाहू बुझा ना सकोगे मुझे तुम नजर से चैन हो के दिल थाम लोगे तो बेचैन हो के दिल थाम लोगे निगाहों में छाएगा गम का अंधेरा किसी ने जो पूछा सब बांसुओं का बताना भी चाहूं बता ना सकोगे मुझे तुम नजर से गिरा तो रहे हो मुझे तुम कभी भी भुला ना सकोगे मुझे तुम नजर से
मीडिया जैक
एंड नाउ वी नाउ लिसन
गपशप
द लाइटर साइड ऑफ सीरियस इश्यूज
प्रेजेंटेड बाय टीएनटी
जी वेलकम सामाइन वेलकम बैक बहुत मजे की गजल आवाज भाई मजा आ गया
बहुत बहुत शुक्रिया
हाँ ये जनाब चलते हैं वापस अपने मौजू की जानिब केमिकल्स और हमारी जिंदगी में उनका रोल क्या है क्या मजबूत है क्या मनफी है क्या चीज होनी चाहिए क्या नहीं होनी चाहिए आवाज भाई वहीं से सिलसिला शुरू करते हैं जहां से हमने ब्रेक ली थी वो ये कि केमिकल्स हमारी ज़िंदगी में बहुत इस्तेमाल हो रहे हैं हमारे खानों में भी हमें थोड़ा बहुत एहतियात करनी चाहिए नेचर की तरफ वापस जाना चाहिए लेकिन कुछ केमिकल्स आप रिकमेंड करते हैं कि डेफिनेटली दे शुड बी पार्ट ऑफ आवर लाइफ
बिल्कुल उसके अलावा हमें छुटकारा नहीं जैसे मैंने आपसे कहा कि उसके जहां मिसाल के तौर पर हम फर्टिलाइजर बनाते हैं केमिकल्स मगर उसको एग्रीकल्चर के लिए बनाया गया था कि उससे हमारी सब्जी और चीजें वगैरह उगाने मदद दे मगर आज उसी फर्टिलाइजर को लोग एक्सक्लूसिव की तरह इस्तेमाल कर रहे हैं ये गलत है जो चीजें हमने बनाई थी जो हमने उसके लिए इजाद की थी चीजें वो उसी हालत में ज्यादा हमें मुफीद साबित होनी चाहिए
मतलब आप ये कह रहे हैं कि कुछ केमिकल्स या तमाम केमिकल्स जो से हैं उनका एक अच्छा इस्तेमाल भी है और उनका एक गलत इस्तेमाल भी है
जी हाँ बिल्कुल यूजेस और अब्यूजेस कहते हैं उसको
अच्छा ऐसे और कौन से केमिकल्स हैं
आप अंदाजा लगाएं
जी जी
जितने भी इस पर जितने भी हम लोगों ने छोटे छोटे से इसके लिए बम बनाए थे मगर वो बम इसलिए बनाए थे कि हम किसी बीच में रास्ते की रुकावट बनते हुए पहाड़ को तोड़ के एक सड़क बना सके हम किसी जगह पर कोई दरिया बना सके मगर आज उसका इस्तेमाल आप देख रहे हैं कि लोगों को उड़ाने के इस्तेमाल किया जा रहा है वो गलत हो गया उसका इस्तेमाल
तो ये जो अब्यूजेस हो रही हैं ऑब्वियसली इनके लिए भी तो कुछ कंट्रोल्स दुनिया में डिफाइन हुए होंगे ना कि ये अब्यूजेस ना हो
इसके लिए तकरीबन सारे कानून बने हुए हैं लेजिस्लेशंस हैं और उसकी इम्प्लीमेंटेशन के लिए बहुत कासिर है तमाम चीजें रिकॉर्ड है ऐसा होगा ऐसा नहीं होगा इसका इस्तेमाल यहाँ पर होगा यहाँ पर नहीं होगा उसके बावजूद लोग जो है उसको कोई फॉलो नहीं करता स्ट्रिक्टली जैसे कि आपको मैं बताऊं कि न्यूक्लियर जो बना था पूरा एनर्जी को बनाने के लिए उससे हमें एनर्जी से पावर को इस्तेमाल करने के लिए बनाया गया था और आप देख रहे हैं कि आज न्यूक्लियर एक ताकत की तरह इस्तेमाल की जाती है
تو اس کا جو غلط استعمال ہو رہا ہے. تو ان اسی حوالے سے آواز بھائی مجھے یہ بتائیے نا کہ ہمارے ہاں جو ہے ہاؤس ہولڈ کے اندر ابیوز کن چیزوں کا ہو رہا ہے اور یوز کن چیزوں کا ہو رہا ہے؟
دیکھیں یوز میں استعمال جیسے میں نے آپ سے بتایا شروع میں بھی کہ ہم نے جو کیمیکلز گھروں میں بھی لے کر آئے ہوئے ہیں ہائیڈروکلورک ایسڈ ڈائلیوٹ استعمال کرتے ہیں لوگ باتھ روم کو کلین کرنے کے لیے
جی.
اس کے لیے صفائی کے لیے استعمال ہوتا تھا اور اس کی اویئرنیس نہ ہونے کی وجہ سے آج کتنے افواج موصول ہوتے ہیں. سو مینی ڈیتھس. عورتیں جو ہیں وہ دروازے کھڑکی بند کر کے باتھ روم کو جب کلین کرتی ہے تو اس کے جو فیومز ہوتے ہیں کلورین کے اس سے وہ مر جاتے ہیں. کئی لوگ ان کا پتہ نہیں چلتا کہ اس سے کیوں ہوا. دس از دا مس یوز آف دیٹ. ان کو استعمال ہرگز نہیں کرنا چاہیے. وہ صفائی تو کرتی ہے ہائیڈروکلورک ایسڈ مگر اٹ از ناٹ مینٹ ٹو کلین دس باتھ رومز.
ہاں لیکن میرے خیال میں جو کنٹینرز ہوتے ہیں ان کے اوپر بھی تو احتیاط اور ہدایات تو لکھی ہوتی ہوں گی نا.
کوئی قسم کے لیبلز کو لگائی جائے وہ لیبل سے قاصر نہیں لگاتے ہیں. اس میں باقاعدہ خطرے کے نشان رکھنے چاہیے, پوائزن کے نشان رکھنے چاہیے, بچوں کی دور رکھنا چاہیے ان کو, اس طرح خیال نہیں کرتے. یہ سب بڑے مس یوز ہیں جس کی وجہ سے کہ بے شمار ڈیتھس اور فیٹل ایکسیڈنٹس ہوتے ہیں.
صحیح صحیح. اچھا اب ایک اسی حوالے سے یہ بتائیے کہ آبویسلی پھر یہ جو کیمیکلز ہیں اس کے جو ہمارے آبا و اجداد تھے جو پرانے لوگ تھے ان کا علم کہاں تک تھا؟ مطلب کیا اب یہ ریفائنڈ ہوتا جا رہا ہے, بہتر ہوتا جا رہا ہے؟ اس زمانے میں بہتر نہیں تھا, آپ کیا سمجھتے ہیں؟
دیکھیں ان کی اویئرنیس جہاں تک ہے وہ ہمارے فور فادرز کو بالکل تھی. مثلاً اگر آپ دیکھیں تو تانبے کے برتنوں میں پانی رکھتی تھی. ہمارے پاس اس زمانے میں فلٹرز تھے, چوسلے لگا کے بیٹھے الٹرا وائلٹ لائٹ, مگر وہ پانی جو ہے وہ بالکل جراثیم سے پاک ہو جاتا تھا اور وہ پانی جو ہے میں کبھی بیمار نہیں ہونے دیتا تھا. کیوں؟ اس میں تھا کاپر سلفیٹ کا دخل, اور کاپر سلفیٹ جس کو نیلا توتا بھی کہتے ہیں. آپ کو پتا ہے کہ ہماری جتنی بھی کتابوں کو چپکانے کے لیے لئی بنتی تھی, پیش بنا کے جو بلو کہتے ہیں
اسے آپ روٹی بناتے
ہوتا تھا. تو یہ پتا تھا کیمیکلز کا استعمال کاپر سلفیٹ اس طرح استعمال کرتے تھے, اور اسی طرح ایلومینیم سلفیٹ پانی میں ڈالتے تھے. بارش کا پانی دھندلا ہو جانے کی وجہ سے اس میں وہ ڈالنے سے اس کی اندر سے پریسیپیٹ آؤٹ ہو کر بیٹھ جاتی ہے گند بلا. تو ایلومینیم سلفیٹ کے بارے میں لوگوں کو علم تھا. ہم پنکی سے اپنے فروٹس کو دھوتے تھے, ویجیٹیبل کو دھوتے تھے. پنکی جس کو کہ پوٹیشیم پر میگنیٹ کہتے ہیں کیمسٹری میں, یہ ان کو پتا تھا. اور پنکی ابھی ہمارے بزرگ اس کو کہتے ہیں, گلے میں کوئی خارش ہو تو اس کو پانی کے اندر غرارے کرتے تھے اسے. اور اسی طرح سونے کی چیکنگ کے لیے ایکوا ریجیا اور نائٹرک ایسڈ اور دوسرے ایسڈ کو ملا کے چیک کرتے تھے سونے کی پیورٹی. تو لوگوں کو اس کے بارے میں علم تھا اس زمانے میں بھی.
اور مطلب اس وقت تک جو ٹیکنالوجی تھی, اس وقت تک جو مطلب کیمیکل بھی تو ایکچولی ایک ریسرچ ورک ہی ہے نا, کہ جو بڑھتے جاتے ہیں کیمیکل, مطلب آپ مختلف کیمیکلز کو ملا کے ان کے ریئیکشن سے ایک نیا کیمیکل جنریٹ کرتے ہیں.
جی ہر روز ایک ایلیمنٹ نیا نیا دنیا میں دریافت ہوتا ہے.
جی بالکل.
بچے کو آپ پوچھیں گے تو وہ کہے گا کہ 119 ایلیمنٹس کے بارے میں وہ جانتا ہے, کوئی کہے گا 120. بالکل سب کے جواب درست ہیں, کیونکہ یہ ہر روز کوئی نہ کوئی ملک میں کہیں نہ کہیں ریسرچ جاری ہے. قدرت کی چیزیں ہم نے اتنا کر لیں, اس پر بہت سی چیزیں ایسی پڑی ہیں جو ان کے ابھی تک پتہ ہی نہیں. تو دا ریسرچ از اسٹل گوئنگ آن, ان ایکسپلورڈ کافی کیمیکلز پڑے ہیں.
صحیح. اچھا اب یہ جو اس پہ ہم لوگ عباس بھائی جو سانس لے رہے ہیں جس انوائرمنٹ کے اندر, مطلب جو ایک عام شہر کی کراچی لے لیں, لاہور لے لیں یا چھوٹے شہر لے لیں, ان میں ایک پولوشن جو جنریٹ ہو رہی ہے, یہ اب کس حد تک ہم لوگ پہنچ چکے ہیں؟ مطلب وی نو اٹ از بیڈ, وی نو پولوشن ہو گئی, کس حد تک پہنچ چکے ہیں؟ اور آپ کے خیال میں ان ٹرمز آف کیمیکل اور ان ٹرمز آف پروینشن, کیونکہ یہ بھی سب کیمیکل ہی کی بات ہو رہی ہے یہ بھی, تو اس حوالے سے ہمیں کیا پریونٹیو میئرز لینے چاہیے سمجھ کے کہ اب یہ ہمارا لائف اسٹائل ہی ایسا ہونا چاہیے؟ کیونکہ یہ بات اب یہ نہیں ہے کہ کون پہلے کرے گا, بات یہ ہے کہ ہمیں سب کو کرنا ہے, اپنے آپ کو ایڈجسٹ کرنا ہے بدلتی ہوئی دنیا کے ساتھ, جس کے موسم کا ہم حصہ ہیں, جس کے فضا کا ہم حصہ ہیں, تو اس میں اگر چینجز آ رہی ہیں تو ہمیں بھی ہمارے اپنے رہن سہن میں بھی چینجز لانی ہے. تو عباس بھائی کیا سمجھتے ہیں آپ کہ ایئر پولوشن کے حوالے سے کیا پوزیشن ہے ہماری اس وقت اور ہمیں کیا کرنا چاہیے؟
देखिए एयर पोल्यूशन के लिए शायद मैंने पहले भी जिक्र किया था कि दो तरीके से ये फैलाया जाता है। एक तो है कुदरती निजाम के तहत भी एयर में पोल्यूशन शामिल होती है, जैसे मैंने आपसे कहा था कि वोल्केनिक इरप्शन से जो डस्ट उड़ती है बहुत तेजी से, उसमें भी काफी चीजें शामिल होती है। पोलस कहती है, क्योंकि आपने देखा है कि दरख्तों में मुख्तलिफ चीजें जो उगती है, फ्लावर्स होते हैं, फूल होते हैं, उसमें से पोलर ग्रेन उड़ता है, इस तरह के डस्ट स्टॉर्म आने से भी होता है। और इंसान की जो बनी हुई चीजें हैं, मिसाल के तौर पर जो हम अपने गाड़ियों में पेट्रोल चलाते हैं उसके जरिए फ्यूल, इसी तरह जो हमारे पास वेस्ट डिस्पोजल है, आपने अपने घर में तो वैक्यूम कर लिया और आपने वो डस्टबिन की बजाय उसको लेके हाथ से हिला के वो डस्ट को बाहर डिस्चार्ज कर दिया, अगर वो डिस्पोजल सही नहीं होगा तो ये जो पोल्यूशन जो हवा के जरिए एक गलत इस्तेमाल होता है, पार्टिकुलेट मैटर, अल्लाह मियां ने इंसान के नाक के जरिए जो नाली है उसमें बकायदा फिल्टर्स मुहैया किए गए हैं, पर 2.5 माइक्रोन से ज्यादा अगर हो तो हो, उससे कम होना लगेगा अगर जब उसके पार्टिकल्स, तो वो हमारे लंग्स में चले जाते हैं और उससे हमें कई बीमारियां जन्म लेती है। तो सबसे बड़ा जो मसला हमारे यहाँ आ रहा है वो रेस्पिरेटरी प्रॉब्लम्स बेशुमार हैं, और कुछ केमिकल्स फैक्ट्री जो है वो डिस्चार्ज करती है एसिड के फ्यूम्स, जिससे एसिड रेन पड़ जाता है बारिश के जरिए, तो ये तमाम चीजें उसके अंदर शामिल होती
है। तो इसमें हमें हफाजती इकदाम जो हैं आवाज भाई वो क्या करने चाहिए, मतलब और राइट नाउ अब एक प्रॉब्लम तो है ना हमें, तो अब इसका रेजोल्यूशन क्या है, क्या करना चाहिए हमें?
देखिए इनकी ये तमाम रिस्ट्रिक्शंस हैं जो कि फैक्ट्रीज एक्ट के तहत आते हैं, उसके बगैर छापे पड़ते हैं सीमेंट की फैक्ट्रीज पर, केमिकल के प्लांट्स पर, कि उनकी वो तमाम चीजें कंट्रोल में रहे और उसका वेस्ट जो है वो तकरीबन मिनिमम होना चाहिए, उसमें फिल्टर्स लगाने चाहिए। पाकिस्तान में सीमेंट की फैक्ट्री में गया था उसको विजिट करने, बहुत खूबसूरत मुझे लगी, वहां पता नहीं चलता कि वहां सीमेंट की फैक्ट्री हो, इतना खूबसूरती के साथ उसके अंदर उन्होंने सेपरेटर्स लगाए हुए हैं, डस्ट कलेक्टर लगाए हुए हैं, कि वहां सीमेंट का पता नहीं चलता। जिस जगह सीमेंट की बनने की फैक्ट्रीज होती हैं उसके एतराफ में एस्बेस्टोस के पार्टिकल की वजह से उस इलाके में अजाम होता है, कई लोगों की अफवाह होती है, मौत वाकई हो जाती है, और यहाँ पर इतनी सारी मालूमात के बावजूद डॉक्टर्स जो है वो उसको एनालाइज करने में भी फेल हो जाते हैं, चूंकि हमारे यहाँ पर इतनी केमिकल्स के अंदर मिलावटें, मिलावट के अलावा चीजें हैं जो अनएक्सप्लोर्ड चली जा रही है। मैं आपको छोटी सी मिसाल दूं, अगर आपको याद हो वाकया 1984 में दिसंबर के महीने में भोपाल में एक बहुत बड़ा डिजास्टर हुआ था।
जी बिल्कुल,
डिजास्टर था, एक केमिकल की फैक्ट्री थी जो एक इंसेक्टिसाइड बनाती थी, कार्बोबाइट के नाम से था, एक नाम था फैक्ट्री का यूनियन कार्बाइट इंडिया लिमिटेड
हुआ करती थी। जी
हुआ करती थी, समझे
जी।
वो फैक्ट्री में 40 टन फकत मिथाइल आइसोसाइनेट डिस्चार्ज होने से तकरीबन 0.5 मिलियन लोग वहां बसते थे, 20,000 मर गए लोग उसमें से, और 1,20,000 उसमें इंजर्ड हुए जो बिल्कुल बेचारे माजूर रूप के रह गए। आज दिन तक वो कहते हैं कि 3 बच्चे में से 1 बच्चा अब नॉर्मल पैदा हो रहा है, आंखों से माजूर हो जाता है। तो ये देखिए उसके तासुर है कि अगर उसको कंट्रोल न किया गया, अभी भी कई ऐसी फैक्ट्रीज में ये चीजें मौजूद होंगी, उसके बकायदा फिल्टर्स होते हैं, उसके बकायदा पाबंदियां हैं कि ये चीजें बाहर न निकले, पानी में शामिल न हो,
जी ये तो जी जी। लेकिन आवाज भाई ऐसे है ना कि ये तो वो चीजें हैं कि जो इंडस्ट्री के साइड पे प्रिवेंटिव मेजर्स या कंट्रोल्स हैं, या उनकी प्रैक्टिस नहीं हो रही, या दे डोंट एग्जिस्ट, ये तो उस हवाले से हो गया। तो अगर हम इसको दूसरी साइड पे लेके आए अपनी सोसाइटी में, अपने लोगों में, तो एक इंडिविजुअल के तौर पर हु डजंट वांट टू नो कि पीछे क्या हो रहा है, जो हम बात कर रहे थे प्रोग्राम की रिकॉर्डिंग से पहले भी, कि हमें एक्चुअली मुझे इससे सरोकार नहीं है कि पीछे क्या हो रहा है, उसको अब वो कंट्रोल अगर फेल हो रहे हैं तो उसका मतलब है कि आई शुड एक्सेप्ट द रियलिटी। ठीक है, वो चेंज भी आनी चाहिए और वो हमेशा एक अच्छी गवर्नेंस होगी, एक अच्छी गवर्नमेंट होगी तो वो आएगी और इंशाल्लाह आएगी, ऐसी कोई मसला नहीं। लेकिन मसला जो मुझे नजर आता है वो ये है कि एज इंडिविजुअल मुझे अब क्या करना चाहिए, मिसाल के तौर पर मैं अपने आपको कैसे इन चीजों से बचाऊं कि मेरे कम से कम पोल्यूशन के हवाले से, अगेन सांस के हवाले से, इस फजा में सांस लेने के हवाले से मुझे क्या करना चाहिए, क्या 24 घंटे मास्क पहनना चाहिए, क्या करना चाहिए मुझे?
देखिए इसके बारे में ये कहा जाता है कि आपको जो है वो तकरीबन तमाम इंफॉर्मेशन ग्रास रूट लेवल पे बच्चों को एजुकेशन के जरिए जो आप प्रोग्राम रेशर कर रहे हैं, ایسے پروگرام کے ذریعے اویئرنیس پیدا کریں معاشرے میں کہ وہ تمام چیزیں جس کی وجہ سے یہ چیزیں ثابت ہوتی ہیں جو نقصان دیتی ہیں اسے وہ اوائڈ کریں, کم سے کم کیمیکل کا استعمال ہو. جیسے میں نے آپ سے کہا کہ شوقیہ باہر کی چیزیں کھانا بند کر دیں. وہ مثال کے طور پہ لوگ بڑے شوق سے فرائی کی چیزیں کھاتے ہیں, یہ فرائی جو ہوتا ہے یہ آئل کے اندر ایک کراس کلکنگ کر کے انسیچوریٹڈ کمپاؤنڈ پیدا کرتے ہیں جو کینسر بن جاتا ہے, وہ جسم اس کو ہضم نہیں کر پاتا.
یہ جو فرائنگ آئل ہوتا ہے,
جی ہاں یہ فرائنگ آئل ہوتا ہے, یہ بہت زبردست نقصان کر سکتا.
نہیں اچھا, یہ اس پہ تھوڑی سی بات کرتے ہیں. مطلب بات ہو رہی ہے کہ جو فرائنگ آئل ہے یعنی جس کو ہم بازار سے جب خرید کے لاتے ہیں, کیا آپ اس تیل کی بات کر رہے ہیں کہ جس پہ لکھا ہوتا ہے کہ یہ ویجیٹیبل آئل ہے, کیا اس کی بات کر رہے ہیں؟
میری مراد یہ نہیں ہے, میری مراد وہ ہے کہ جو لوگ باہر سموسے اور پکوڑے اور اس ٹائپ کی چیزیں جو باہر کھاتے ہیں,
اچھا اچھا اچھا,
تیل جو ہے وہ فرائی پین کے اندر سے تیل نہیں بدلتے.
اچھا اچھا, جو اچھا تو آپ یہ کہہ رہے ہیں کیونکہ انہوں نے بیسیکلی جو آئل ہے وہ اس کو جلا جلا کے بالکل جلا دیا ہوتا ہے اور اس کے اندر سے جو چیز فرائی ہو رہی ہے یا پک رہی ہے وہ ڈیفینیٹلی آپ کے لیے بہت نقصان دہ,
بہت نقصان دہ ہوتی ہے اور لوگ ان ایکسپلور جا رہے ہیں, اس کے بارے میں اویئرنیس نہیں ہے. انہیں بتانا چاہیے کہ یہ جو کیمیکلز ہیں یہ کیا ہے, ان کی کیا پراپرٹیز ہوتی ہیں. اگر سے وہ کیمیکل گھر میں بھی لے کر آتے ہیں تو اس کو ایک لفظ استعمال ہوتا ہے MSDS, بیکٹیریل سیفٹی ڈیٹا شیٹ, پڑھے کہ اس کی کیا فائدے کیا نقصان ہے. دیکھیں کیمیکل تو ایسڈ ہے, ہر ایسڈ ڈینجرس نہیں ہوتا, ہم ایسیٹک ایسڈ سرکہ بنا کے کھا جاتے ہیں, نقصان دہ تو نہیں ہے وہ. اسی طرح سٹرک ایسڈ ہے, اس کی مقدار استعمال میں ڈالتے ہیں, کہیں شربت بنتے ہیں اس سے, کئی استعمال میں اس کو لاتے ہیں, کھانا پکانے میں ڈالتے ہیں. اسی طرح بیکنگ پاؤڈر کسی کیک میں ڈالتے ہیں آپ, اس کے نقصان تو نہیں ہوتے, وہ پھلانے میں مدد دیتا ہے, پکوڑے میں ڈالتے ہیں وہ تو سوڈیم کاربونیٹ ہے, مگر اس کا استعمال جو ہے اس کے بارے میں جاننا بہت ضروری ہے.
مطلب آپ کو آگاہی ہونا چاہیے کہ ایسے کیمیکلز بھی ہیں سامعین کہ جو آپ کے لیے بہتر ہیں اور اچھے ہیں وہ, لیکن اس کی کوانٹیٹی کیا ہونا چاہیے, کیا چیزیں اس میں دیکھ لینی چاہیے, یہ جاننا بھی آپ کے لیے اتنا ہی ضروری ہے. کیونکہ اگر امبیلنس ہوگا آپ کے اس پروڈیوس کے اندر کہ جو مختلف کیمیکلز کو ملا کے بنائی گئی ہے, تو وہ ڈیفینیٹلی اس کا ریئیکشن جو بنے گا, جیسے کہ ہم بات پہلے بھی پروگرام میں یہ بات کہہ رہے تھے کہ ایک جب دو کیمیکل ملے تو اس سے ایک تیسرا کیمیکل جنریٹ ہوگا. اب وہ ہونا کیا جنریٹ تھا, وہ تو ہوا نہیں, کوئی دوسرا جنریٹ ہو گیا, اور جو جنریٹ ہوا وہ آپ کی صحت کے لیے, آپ کے جسم کے لیے وہ نقصان دہ ہے. کیا میں صحیح کہہ رہا ہوں عباس بھائی؟
بہت بالکل درست کہا آپ نے کہ آج جتنی بھی میڈیکل سائنسز نے ثابت کیا ہے کہ جتنے بھی اس وقت پرابلمز جو کارڈیو ویسکولر ہو, چاہے وہ سینٹرل نروس سسٹم کی ہو, چاہے وہ کڈنی فیلئر کی ہو, یہ ساری وجوہات جو ہے وہ ہماری تمام کھانے پینے کی چیزوں کا مس یوز ہے, اس کے بارے میں نہ معلومات ہے پوری, یہ سب چیزیں ان کو جنم دیتی ہے. اور میرے خیال سے کہ ایک بہت اچھا سوال کسی نے علامہ اقبال صاحب سے پوچھا, ہمارے شاعر,
جی جی,
ان کو پوچھا کہ ہاؤ ول یو ڈیفائن پوائزن.
یہ ایک دوبارہ سے کہیے گا.
یہ علامہ اقبال صاحب سے کسی نے پوچھا کہ صاحب ہاؤ ول یو ڈیفائن پوائزن,
اچھا
یہ پوائزن کیا ہے؟ تو انہوں نے کہا ایکسس آف ایوری تھنگ از پوائزن.
Lovely, lovely. Excess of everything is bad.
This is important. کہ اگر آپ کسی بھی چیز کو میں کہہ دوں کہ سٹرک ایسڈ یا کوئی ایسڈ اچھا ہے, اس کو آپ اپنی مقدار سے زیادہ لیں گے تو وہ آپ کے لیے زہر بن جائے گا.
بالکل. سو یہ تو ایک ہمارے بزرگ بڑی پکی یہ بات نا کہ کسی بھی ضرورت سے زیادہ کسی چیز کی بھی جو استعمال ہے وہ ہمیشہ اور پکی بات ہے کہ وہ نقصان دہ ہوگا. وہ چاہے آپ اپنے جو آپ کی جو حدود ہیں ان کو کراس کرنے کا ہو کہ کیا چیز آپ کو کرنی چاہیے کیا نہیں کرنی چاہیے, اسی حوالے سے کیمیکل میں بھی کہ کون سے کیمیکل ہیں, کس حد تک ہم استعمال کرنے چاہیے, کس حد تک میں آنے دوں اپنی زندگی میں کہ جی کہ کس حد تک میں یہ جوس پی لوں. مطلب اب یہ ہے کہ آپ اس کے بغیر رہ بھی نہیں سکتے, لیکن آپ اس کو اپنی تھوڑی سی مینیج کر سکتے ہیں. فزی ڈرنکس ہیں, فار گاڈ سیک, بہت نقصان دہ ہیں. میں عباس بھائی سے پوچھنا چاہوں گا, عباس بھائی تھوڑا سا ہمیں بتائیے, یہ جو فزی ڈرنکس ہیں, یہ کولاز ہیں جو, یہ کتنے برے ہیں؟ ایون لوگ تو وہ زیرو کیلوری بھی پی رہے ہیں. یہ مجھے بتائیے کہ آئی ڈونٹ نو کہ اس کے فائدے کیا ہیں اور اس کے ایکچولی نقصانات کیا ہیں, اور جو چیزیں ہمیں معلوم نہیں ہیں کچھ اس کے بارے میں آپ بتا سکیں گے ہمیں؟
میں آپ کو چھوٹی سی مثال دوں کہ ہمارے میں سے اس معاشرے میں کتنے لوگ ہیں جو شوق سے گنا کھاتے ہوں, گنے کو چبا دیں کھائیں, اس کے کتنے فائدے ہیں آپ دیکھیں, اس کے دانت مضبوط ہوں گے, اس کو جوس ملے گا, اس کا مزہ آئے گا, مگر وہ گنے کا رس پینا چاہتے ہیں, شارٹ کٹ آسان. उसको मेहनत करने का शौक नहीं है, ना वो गाजर खाता है ना वो सेब खाता है, उसके जूस पी लेता है आसानी से। तो हमारे माशरे में ये जो आजार परस्ती हो गई है, जो हम लेजी लोग हैं, इसकी वजह यही है कि हमने जितनी भी कैलोरीज ओरिएंटेड ड्रिंक्स हैं, ये एक छोटी सी आप जो ड्रिंक पीते हैं कोला, इसमें 125 कैलोरी मिलती है और बेशुमार जेब के अंदर औरतों का रश लगा हुआ है। 2.5 मंथ की औरतें मोटी हो गई पी पी के ये कोल्ड ड्रिंक, और अब वो चाहते हैं कि रिड्यूस करें। दिस इज नॉट करेक्ट, यू ऐड द कैलोरीज अननेसेसरीली एंड देन यू वांट टू बर्न इट। तो व्हाइट ड्रिंक दैट विल किल योर एपेटाइट, बच्चों की भूख भी मर जाती है, इनको अवॉइड करना चाहिए। खामा खाई का कार्बन डाइऑक्साइड गैस आप पेट में डालते हैं, उसकी भूख भी मर जाती है और डाइजेशन को भी बहुत नुकसान पहुंचता है।
तो अब बात तो ये, अब देखना, अब ये थोड़ी सी कैश 22 नहीं सिचुएशन बन रही बास भाई, कि ठीक है आप बच्चों को अगर फजी ड्रिंक्स से लेके जाएंगे परे तो यू विल टेक देम टू द जूसेस। अब जूसेस भी रेस्टोरेंट के अंदर वही हैं कि जो हमें पीने नहीं है, तो अब वेयर डू आई स्टैंड, आई मीन मुझे सिर्फ पानी पीना चाहिए। आज का बच्चा सिर्फ पानी पे तो नहीं खाना खाएगा,
फ्रेश वाटर पानी पी ले रहे, प्यास लगी है तो जरूरी तो नहीं कि हम पानी की बजाय कोई ना कोई।
हाँ लेकिन जी हाँ, लेकिन मेरा जो प्रॉब्लम है ना अब्बास भाई यहाँ पे, वो ये है कि आज का जो बच्चा 21वीं सदी का, उसकी पार्ट ऑफ लाइफ में फ्लूइड की किस्में हैं। हमारे जमाने में सिर्फ पानी हुआ करता था या स्कंजबीन हुआ करती थी, उनकी जिंदगी में बहुत ज्यादा ऑप्शंस हैं और बड़ी अट्रैक्टिव ऑफर जो है ऑप्शंस हैं कि जिनको मीडिया ने इस तरह से पोर्ट दिया है कि जैसे एज इफ दे कैनॉट लिव विदाउट दीज फ्लूइड्स, जिसमें ये कोलाज आते हैं, ये तमाम चीजें आती हैं। तो फिर अगर चॉइस लिमिटेड हो तो इज इट बेटर टू हैव फजी ड्रिंक और रादर हैव अ जूस विच इज सेट टू बी कि जी ये हमने इसको ये ताजा जूस है और खालस जूस है।
देयर इज नो नथिंग लाइक ताजा एंड फ्रेश जूस।
नहीं नहीं वो तो ठीक है, मतलब बैड और वर्स्ट में से कौन सी है जो ऑप्शन फिर हमारे पास, अगर वो बच्चा कहे जी कि मैंने तो मुझे फिर ठीक है आप जूस ले दें, तो फिर वो कैंड फूड बेहतर, कैंड जूस बेहतर है या कैंड फजी ड्रिंक बेहतर है?
नहीं इसको कोई भी दोनों बेहतर नहीं है।
पानी पियो बच्चा,
बैठे सही बच्चे को मीडिया टेम्पटेशन देता है, उसको देखने दें, उसको हम स्टॉप नहीं कर सकते, और उसको रियलिटी बताइए कि देखिए इसमें क्या नुकसान है।
सामिन यहाँ पे बात जो आती है अब्बास भाई कह रहे हैं वो ये है कि बीइंग पेरेंट हमारा ये एक फर्ज बनता है कि हम अपने बच्चों तक जो राइट नॉलेज है उसको पहुंचाएं। बच्चे जैसा मैंने पहले भी कहा कि अब बहुत समझदार हैं सामिन, बच्चे नहीं है वो, उनको बताइए कि क्या चीज़ बेहतर है और क्या चीज़ सही है। और यकीन कीजिए जो बातें अब्बास भाई बता रहे हैं हमें और टॉपिक जो रह गया उसको कवर करेंगे हम, तो आप जो चीज डिलीवर कर रहे हैं वो ये कर रहे हैं कि ये जो नॉलेज है हमारी जानना बड़ा जरूरी है सामिन, क्योंकि अब वी कैन नॉट लिव विदाउट इट, हमें अब जिंदा रहना है इन केमिकल्स के साथ, और इसी तरह से फ्रॉम वन जनरेशन टू अनदर जनरेशन इसको पास ऑन होना है। तो हमारा एक जो फर्ज बनता है जहां पे हम अपनी दूसरी सोशल वैल्यूज अपने बच्चों तक पहुंचाते हैं, वहां पे ये वैल्यूज भी जरूर पहुंचाएं कि जो नॉलेज हमें मिलता है, जो उनके लिए जानना जरूरी है उनके अपने सर्वाइवल के लिए, उन तक जरूर पहुंचाएं। तो अब्बास भाई जैसे मैं बड़ा उनको कन्विंस करने की कोशिश कर रहा था कि वो कह दें कि अच्छा भाई ऐसे करो, कोले को गोली मारो और वो जूस पी लो उससे बेहतर होगा, लेकिन वो ही गॉट स्टक टू हिज पॉइंट विच इज राइट कि नहीं, जो पानी है जो अल्लाह पाक ने हमें एक फ्रूट दिया है उसका इस्तेमाल जितना ज़्यादा बेहतर तरीके से या हम ज़्यादा करेंगे, वो हमारे जिस्म के अंदर फ्लश आउट करने के लिए, तुम्हारी हमारे अंदर के केमिकल्स फ्लश आउट करने में बड़ा वो जो है वो अपना एक किरदार प्ले करता है। तो सादा पानी पीना ज्यादा बेहतर होता है सामिन, क्या कहते हैं आप अब्बास भाई?
बहुत दुरुस्त कहा आपने, बहुत नेक आपने हिदायत दी है लोगों को, अगर ये समझ जाएं कि जो काम पानी कर सकता है दुनिया के अंदर, वो कोई तमाम दुनिया की जूसेस मिला के वो नहीं काम कर सकता।
बिल्कुल बिल्कुल ऐसी बात है, और बात वहीं आती है सामिन के नेचर जो है वो जितना हम नेचुरल प्रोसेस या साइकिल के अंदर अपने आप को रखेंगे, मेंटेन रखेंगे, उतना ही हमारा सर्वाइवल बेहतर होगा और ज्यादा होगा। सामिन हमेशा की तरह जो बातें मुझे कहनी होती हैं प्रोग्राम के दौरान में, वो ये भी हैं कि जनाब ये जो प्रोग्राम है ये स्पॉन्सर किया है सेमेंटिक इंटरनेशनल ने, और जनाब सेमेंटिक इंटरनेशनल जो है वो बनाते हैं दुनिया की मशहूर एंटीवायरस सॉफ्टवेयर, ऑफ कोर्स आप जानते हैं नाम नॉर्डन, और वो जनाब ये कहते हैं कि अगर हमारे सामिन में से कोई भी हमारा एक क्विज होता है इस प्रोग्राम के साथ, उनमें हम उसमें एक सवाल पूछते हैं आपसे, उस सवाल का जवाब छुपा होता है इस प्रोग्राम के अंदर, और आप जब ये प्रोग्राम सुनते हैं और अगर आप हमारे उस सवाल का जवाब सही देते हैं तो आपको मिलता है जनाब एंटीवायरस नॉट एन एंटीवायरस का एक लेसन एक साल के लिए जो कि 5,000 रुपए का है, उसके साथ मिलती है आपको टेक्निकल और तमाम अपग्रेड्स फ्री, और तीन होंगे खुश नसीब के जो ये इनाम जी सकते हैं। इसके लिए हमारे कॉन्टैक्ट पाकिस्तान के मेंबर्स जो थे उनको ऑब्वियसली थ्रू मेल शॉट हम बताते हैं, जो हमारे रेडियो कॉन्टैक्ट पाकिस्तान फेसबुक यानी facebook.com/radiocontactpakistan के मेंबर हैं उनको हम बताते हैं अपनी फेस वॉल के ऊपर। तो इसकी मजीद तफसीलात इन दो जगह पे, या हमारे मेंबर बनिए या हमारी फेसबुक का जो पेज है उस पे इसकी तफसीलात जो है वो पब्लिश या पोस्ट कर दी जाती हैं। तो जनाब ये था हमारे स्पॉन्सर का मैसेज। जाने से पहले आवाज़ भाई जो आखिरी एक सवाल है जो कि आई हैड इट फ्रॉम यू के ये एक एरिया है जिसको आप एड्रेस करना चाह रहे हैं, वो है कि व्हाट इज मेंट बाय HSE इश्यूज इन लाइट ऑफ केमिकल्स। ऑनेस्टली आई डोंट नो आप क्या बात कर रहे हैं, जब बताइए हमें।
HSE इश्यू से मुराद है हमारी हेल्थ सेफ्टी एंड एनवायरनमेंट। इसके लिए दो बड़े नाम आम आते हैं, ओशा OSHA, ओशा जो है वो ऑक्यूपेशनल सेफ्टी एंड हेल्थ एडमिनिस्ट्रेशन है, और NIOSH कहलाता है NIOSH, नेशनल इंस्टीट्यूट फॉर ऑक्यूपेशनल सेफ्टी एंड हेल्थ। जिन्होंने कुछ लेट डाउन किए प्रिंसिपल्स जहां पर हमें किस तरह हमें इस्तेमाल करनी चाहिए, फाइबर्स के लिए मुख्तलिफ किस्म के मास्क होने चाहिए, गैस के लिए मास्क होने चाहिए। आपने जैसे फरमाया कि इस्तेमाल जो घरेलू चीज़ें इस्तेमाल करने वालों को हैंड ग्लव्स किस तरह पहनने चाहिए, हैंड ग्लव्स की सिक्योरिटी सेफ्टी है, सेफ्टी गॉगल्स हैं, प्रोटेक्टिव कपड़े प्रॉपर्टी पहन के किचन में जाना चाहिए वगैरह। इस तरह की तमाम सेफ्टी इंडस्ट्रियल पॉइंट ऑफ व्यू से भी और डोमेस्टिक पॉइंट ऑफ व्यू से भी आते हैं। तो ये बहुत ही ज़रूरी है चैप्टर जिसको हम HSE कहते हैं।
अच्छा मुझे ये बताइए आवाज़ भाई कि ये जो दो ऑर्गेनाइजेशंस की बात कर रहे हैं या स्टैंडर्ड्स की बात कर रहे हैं या रूल्स की बात कर रहे हैं, तो इनके हवाले से ऑब्वियसली इनकी वेबसाइट्स भी होंगी।
बिल्कुल है, अगर आप ओशा देखेंगे तो आपको तमाम चीजें मिल जाएगी।
अच्छा अब इसमें ये कीजिएगा आवाज़ भाई, हम ऐसे मदद करेंगे अपने सामेईन की कि अगर इफ यू कैन काइंडली सेंड मी यू नो इन अ डॉक्यूमेंट ऑल द लिंक्स विद अ लिटिल बिट ऑफ डिस्क्रिप्शन कि जी आप इस जगह पे आपको किस तरह का नॉलेज मिलेगा और किस लेवल का नॉलेज मिलेगा, तो आई थिंक इफ वी रिलीज दैट रेफरेंस गाइड एज वेल विद द प्रोग्राम ऑब्वियसली वो एक सोने पे सुहागा होगा। क्या कहते हैं आप?
इंशाल्लाह वी विल डू दैट फॉर यू।
जी हाँ, तो ऐसे कीजिएगा कि तो मुझे इसकी तमाम डिटेल्स जो उनसे आप भेज दीजिएगा क्योंकि वो एक्यूरेट भी होंगी। सामीन बाज़ुकात ये होता है कि जब आपसे रेडियो के हवाले से बात कर रहे होते हैं तो क्योंकि हमारा रابطہ आवाज़ भाई से वाया स्काइप होता है तो एट टाइम्स जो होता है कि जो हम सुन रहे होते हैं वो एक्चुअली होता वो नहीं है। तो उस फ्रस्ट्रेशन से बचने के लिए बेस्ट यही होता है कि जब हम ये प्रोग्राम अपना रिलीज करें इसके साथ एक और रेफरेंस गाइड जिसमें लिखी हो तमाम उन वेबसाइट के एड्रेसेस उनकी डिस्क्रिप्शंस के वहां पे आपको किस तरह का नॉलेज मिलेगा। और तो जनाब ये आपका फायदा ये होगा कि आप उन वेबसाइट्स पे जाइए पढ़िए जाकर के आपको ज्यादा डिटेल्स मिलेंगी और फिर आपको मजा जो आएगा वो ये कि जो प्रोग्राम आपने सुना वो आपके लिए एक रेफरेंस गाइड बनेगा विच ब्रॉट यू टू द रियल द राइट कॉन्टेंट्स इन डिटेल इन डेप्थ टू द एक्सटेंट के जहां तक आप इस नॉलेज को पढ़ना चाहते हैं लेना चाहते हैं और लेने के बाद दूसरों तक पहुंचाना चाहते हैं। तो रिमेंबर हमारा वही मोटो कि हमेशा से जो हम कहते हैं कि टुगेदर वी कैन मेक अ डिफरेंस एट रेडियो कॉन्टैक्ट पाकिस्तान .com। बहुत बहुत शुक्रिया सामीन प्रोग्राम को सुनने का, आपकी आरा आपके सजेशंस आपके कमेंट्स आपका क्रिटिसिज्म इज ऑलवेज वेलकम ऑन gupshop@radiocontactpakistan.com। अब्बास भाई आपका भी बहुत बहुत शुक्रिया, आपने अपना कीमती वक्त में से आज हमारे लिए केमिकल और हमारा पिछला जो प्रोग्राम अगर सामने आपने नहीं सुना तो वो मेरे साथ थे अब्बास भाई हमारी गपशप में था मौजू हमारा कि जो क्लाइमेट जो चेंज हो रही है उसमें हमारा रोल क्या होना चाहिए, क्या हो रहा है हमारे साथ, किस तरह से हमें अपने आप को अपनी जिंदगी को मैनेज करना है इन टर्म्स ऑफ क्लाइमेट चेंज, उसके साथ हमें एडजस्टमेंट्स क्या करनी है, ट्यून अप कैसे करना है अपने आप को ताकि जो जो ह्यूमैनिटी है वो सर्वाइव करे, ह्यूमैनिटी है जो कि 21वीं से 22वीं सदी में जाए, तो उसके लिए उसको हमने टच किया। उसी हवाले से आज का प्रोग्राम क्योंकि अब्बास भाई हमारे मुल्क के एक माया नाज केमिकल इंजीनियर हैं तो उनको हमने दावत दी कि हमारे साथ रहें और आज हमें बताएं वो सब कुछ जो केमिकल्स के बारे में आपने सुना। तो जनाब इजाजत लेते हैं आपसे, आपका कोई आखिरी पैगाम आवास भाई?
मेरा पैगाम ये होगा कि आप यूज नेचुरल प्रोडक्ट्स, ईट नेचुरल प्रोडक्ट्स एंड लिव नेचुरल लाइफ इज माय मैसेज फॉर द डे। आर्टिफिशियल जिंदगी को बसर करने से बेहतर जो नेचुरल जिस हालत में आपको मैंने पैदा किया है आप ताजी चीजें खाएं अल्लाह की दी हुई उसी हालत में, فروٹس کھاتے ہیں بغیر نمک مرچ لگائے ہوئے کھائیں, اس میں زیادہ لطف آئے گا اور آپ اللہ سبحانہ کی آپ زیادہ تعریف کر سکتے ہیں.
صحیح جناب. میرے پاس ابھی ایک منٹ باقی ہے آواز بھائی, اور میرے ذہن میں ایک بڑا امپورٹنٹ ایشو آیا ہے جو ابھی اس وقت اٹ از ویری ہاٹ, کہ پاکستان کے اندر کچھ سبزیاں اب مارکیٹ میں جو آ رہی ہیں, کیونکہ سبزیوں کے حوالے سے, فروٹ کے حوالے سے بات کر رہے ہیں کہ ان کا استعمال زیادہ کرنا چاہیے, تو ایک ون کوشچن از کمنگ اپ کہ کراچی جیسے شہروں کے اندر اس وقت جو ہے وہ سبزی اور جو گرینز ہیں وہ ان ایریاز میں پروڈیوس کیے جا رہے ہیں جہاں پہ گٹر کا پانی ہوتا ہے یا گندا یا کیمیکل کا پانی ہوتا ہے, انفیکٹڈ پانی ہوتا ہے اس کے اندر کیے جاتے ہیں. تو یہ مجھے بتائیے گا جلدی سے آپ, یہ اب یہ ہم مان لیتے ہیں کہ یہ ایشو ہے, اس کے ریزولوشن کی بات نہیں پروینشن کی بات, تو ہمیں پروینشن کیا کرنی چاہیے اس سلسلے میں؟
سبزیوں کو جس انداز سے پکانا چاہیے وہ پکانے کے بعد اس میں وہ تمام چیزیں ٹھیک ہو جاتی ہے.
اچھا,
جو سبزیاں ہمیں بغیر دھوئے کھانے والی ہیں اس سے ہم کم از کم نہیں تو صاف پوٹیشیم پر میگنیٹ جس کو پنکی کہتے تھے اس پانی سے اگر دھو لیا جائے تو بہت بہتر ہے.
اچھا, تو اس کا مطلب ہے کہ اگر آپ ان کو صحیح طریقے سے پکائیں اور پورا پکائیں تو ایون جو سبزیاں ان پانی میں بھی اگر وہ پروڈیوس کی گئی ہیں تو موسٹ لائکلی کہ ان میں کوئی ایسا امپیکٹ ان سے کوئی اثر نہیں ہوتا. ٹھیک ہے جناب, بہت بہت شکریہ عباس بھائی, تھینک یو ویری مچ فار بینگ ود اس. انشاءاللہ آپ سے دوبارہ بھی بات کریں گے, کوئی اور ہم سبجیکٹ اٹھائیں گے کہ زندگی کا وہ پہلو کہ جو جس کے بارے میں ہمیں اور جاننا ضروری ہے اور جس کے بارے میں جاننے کے بعد دوسروں کو بتانا ضروری ہے, یعنی نالج اور اویئرنیس. تو اس کے لیے انشاءاللہ پھر ہم عباس بھائی کو دعوت دیں گے. اب آپ سے جاتے ہیں اجازت, انشاءاللہ آپ سے اگلے پروگرام میں دوبارہ سے ملاقات ہوتی ہے. پروگرام وہی ہے گپ شپ ود طاہر, آلویز دیئر فار یو. تھینک یو ویری مچ فار بینگ ود اس, اللہ آپ کو خوش رکھے. مل کے ایک نعرہ لگاتے ہیں عباس بھائی, اپنا جناب پاکستان زندہ باد.